नौडाँडा पारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ, नौडाँडा पारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। निश्चित छ अन्त्यमा हार हुनेछ, निश्चित छ अन्त्यमा हार हुनेछ, भो मारामारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। चरित्र स्त्रीको थाहा छ सबै, चरित्र स्त्रीको थाहा छ सबै, असल नारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। ताकेर बन्दुक हुन्न समाधान, ताकेर बन्दुक हुन्न समाधान, हतियारधारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। नाम छ तिम्रो हत्यारा सूचीमा, नाम छ तिम्रो हत्यारा सूचीमा, झूठ इमानदारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। जलेको आत्मा चिसिन्न अब, जलेको आत्मा चिसिन्न अब, शीतल छहारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। राधा अधूरी छिन् कृष्ण बिना, राधा अधूरी छिन् कृष्ण बिना, बाल ब्रह्मचारीको ख्वाब नदेखाऊ, नौडाँडा पारीको ख्वाब नदेखाऊ, नसक्ने भारीको ख्वाब नदेखाऊ। बमघा एक गुल्मीबाट गजलकार कृष्ण समर्पणले लेखी पठाउनु भएको गजल थियो यो। एकपटक एक यात्री नदीको किनार छेउ आइपुगेछन्। गर्मीको समय थियो, यात्रीले नदीमा स्नान गर्ने निधो गरे, पहिलो डुबुल्की मारे, उनको हातले सानो पोको समात्न पुग्यो। खोली हेरे, पोकोमा हिरा पो भेटियो। उत्साहित हुँदै कुनै समय खेर नफाली त्यो पोकोलाई दाहिने काखीमा च्यापेर उनी पुनः डुबुल्की मारे, अर्को एउटा पोको भेट्टाए, यसलाई पनि देब्रे काखीमा च्यापे। रोमाञ्चित हुँदै तुरुन्तै अर्को डुबुल्की मारे, तर त्यति नै बेला उर्लेर आएको पानीको बहावले दुवै पोका बगाएर लग्यो। निरुत्साहित बन्दै उनी पानी बाहिर आए, पश्चाताप गर्दै बगिरहेको पानी हेर्दै नमज्जासँग रुन कराउन थाले, मात्रै एउटा पोकोले मेरो जीवन बदल्ने थियो यहाँ, हे भगवान् तेस्रो पोकोको लोभ मैले किन गरेँ। नमस्कार अनि स्वागत छ रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषमा, निर्माता रन्सी र यो प्रस्तुता प्रदीप थिरीको।
तारा मात्रै होइन तिमीलाई जुनै दाई जोडी दिउँला, माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिउँला। तारा मात्रै होइन तिमीलाई जुनै दाई जोडी दिउँला, माग तिमी तिमीलाई मेरो जिंदगी नहीं दी जूला। कथो पछर जूला तिमिले सा फिरने ठाउँ मा सुबातले भरी जूला तारा मात्र है न तिमिलाए जूने दाई जुदी जूला मात तिमी तिमिलाए मेरो जिंदगी नहीं दी जूला मेरो तिमीलाई मेरो मुटु गयो धुक धुकीले जगाउला तिन शामा जोवनको मधु धारा बगाउला सुकुमारी तिम्रा उठते ओठमा सँग लुला तिमीलाई मेरै न्यानो न्यानो अगालो मगलुला तारा मात्र हैन तिमीलाई जुनै
गीता पुराणको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो गीता पुराणको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो पालोमा लिँदैन जो आउँछ छोड्दैन पालोमा लिँदैन जो आउँछ छोड्दैन साझा चिहानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो निर्बलकै लागि बनाइयो कानून निर्बलकै लागि बनाइयो कानून यो संविधानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो यो बस्तीमा एक्लै त हिँड्दैनन् चेली यो बस्तीमा एक्लै त हिँड्दैनन् चेली साँझ बिहानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो त्यहाँ अनुहार हेरेर भाउ गरिन्छ त्यहाँ अनुहार हेरेर भाउ गरिन्छ हरे दोकानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो जता छ गहिरो उतै जान्छ पहिरो जता छ गहिरो उतै जान्छ पहिरो बाढी कटानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो जो हुन्छ होचो उसकै मुखमा घोचो जो हुन्छ होचो उसकै मुखमा घोचो चल्ती उखानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो पुजारी झुसेले महल बनाउँछ पुजारी झुसेले महल बनाउँछ भेटी र दानको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो नवीन नेपालको सपना लिँदैछौ नवीन नेपालको सपना लिँदैछौ न्याय श्रीमानको निसाफ कस्तो कस्तो गीता पुराणको निसाफ कस्तो कस्तो यो भगवानको निसाफ कस्तो कस्तो भक्तपुरबाट गजलकार नवीन नेपालले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com मा इमेल गरी पठाउनु भएको गजल थियो यो। भगवानलाई भेट्न भनी एक युवक खाजा र पानी सुटकेसमा लिएर निस्कन्छन्। यो सामग्री राख्नेछौ एकैछिन पछि।
फिका फिका छ तिमी बिना यो हो मेरो जिन्दगी। फिका फिका छ तिमी बिना यो हो मेरो जिन्दगी। काले हल्पल तिमीलाई खोज्छ एउटाले हल्पल तिम्रो नाम जप्छ अनि मेरो घायल मुटु तिमीलाई सम्झिरु फिका फिका छ तिमी बिना यो हो मेरो जिन्दगी।
अन्तिम सौगात सेतो कात्रो चढाएर हेरे मृत लास मोठ छेउ लडाएर हेरे। अन्तिम सौगात सेतो कात्रो चढाएर हेरे मृत लास मोठ छेउ लडाएर हेरे। पागल सरी बेहोसीमा मूर्छा परी ढलेपछि पागल सरी बेहोसीमा मूर्छा परी ढलेपछि आँसु तम्मे नजरोसमा गडाएर हेरे मृत लास मोठ छेउ लडाएर हेरे। राम नाम सत्य हो भन्दै थिए सबैजना राम नाम सत्य हो भन्दै थिए सबैजना अर्थी सँगै मलामीलाई बढाएर हेरे मृत लास मोठ छेउ लडाएर हेरे। धान जौ छर्दै छर्दै कोरो शङ्ख बजाएर धान जौ छर्दै छर्दै कोरो शङ्ख बजाएर मट्टी दि चितालाई डढाएर हेरे मृत लास मोठ छेउ लडाएर हेरे। थिलथिल भई शरीर त्यहाँ पत्पत्ती बलेको थियो थिलथिल भई शरीर त्यहाँ पत्पत्ती बलेको थियो अस्तु सँगै खरानीलाई जडाएर हेरे। अन्तिम सौगात सेतो कात्रो चढाएर हेरे। मृत लास मोठ छेउ लडाएर हेरे। नासभिल टेनेसी अमेरिकाबाट गजलकार फेम थान्सिङ्गे अधिकारीले लेखी पठाउनु भएको यसै गजलसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा। धेरै वर्ष पहिले मध्यपूर्वी देश इजिप्टमा एक धार्मिक गुरु बस्दथे जसको नाम थियो जुन्नुन। एक जवानले एक दिन जुन्नुनलाई सोधेछन्, गुरु तपाईँ जस्तो महान सम्पन्न व्यक्तिले पनि के कति कारणले यति साधारण बनी हिँड्नु परेको होला? चट्ट राम्रो र सफा कपडामा सजिएर हिँड्न चाहेमा तपाईँलाई के नपुग्दो छ र? जुन्नुन मुस्कुराए मात्र, तिम्रो प्रश्नको जवाफ दिउँला म। पहिला तिमी यो अङ्गुठी बजारमा लगेर सुनको एउटा चिपसँग साटेर ल्याउन सक्छौ भने कोसिस गरिहेर। आफ्नो हातको औँलाको एउटा औँठी झिकेर ती जवान युवकको हातमा राख्दै गुरुले भने, मैलो खिएको औँठी हेर्दै युवकले शङ्का व्यक्त गरे, त्यो मूल्यमा त कसैले लेला जस्तो लाग्दैन मलाई। कोसिस त गरिहेर गुरुले पुनः भने, युवक बजारमा गई कपडा पसले, तरकारी पसले, माछा पसले लगायतका सबै व्यापारी सामु अङ्गुठी साट्ने प्रस्ताव राखे। कोही पनि अङ्गुठीका लागि सुनको एउटा चिप दिन तयार भएनन्। युवक जुन्नुन समक्ष फिर्ता आए। एक चिप चाँदी भन्दा बढी कसैले पनि दिन मानेनन्। उनले भने, अब उसो भए त्यहाँ सडक छेउ सुन पसले कहाँ जाऊ, पसल मालिकलाई त्यो अङ्गुठी देखाऊ, तिमी आफ्नो मूल्य नभन, उनले कति तिर्न तयार हुन्छन् मात्र सुनेर आऊ। गुरुले युवकलाई भने, गुरुले भने बमोजिमको सुन पसलमा गएर युवक फिर्ता आए, मुहारमा फरक चमकसहित। गुरु, खासमा पसले स्वयंलाई पनि यस अङ्गुठीको मूल्य थाहा छैन रे। ऊ 1000 वटा सुनको चिप दिन तयार छ, बजारको भन्दा हजारौं गुणा बढी मूल्य दिन तयार छ पसले। अब गुरु मुस्कुराउँदै युवकको आँखामा हेरे, भने, तिम्रो प्रश्नको जवाब यही हो, कसैको कपडा लगाईबाट मात्र उसको मूल्याङ्कन गर्न सकिँदैन, तिमी आफै हेर। औँठीको बारेमा ज्ञान नभएकाले बाहिर मैलो देखेर मुस्किलले एउटा चाँदीको चिपसँग तुलना गरे, अनि औँठीको ज्ञान भएको पसलेले त्यही मैलो औँठीलाई 1000 वटा चिप दिन तयार भयो। बजारका व्यापारीलाई के थाहा यो औँठी हिराको हो भनी।
कता कता यो साँझको मन्द रातमा कति धेरै तिमीलाई मात्र तिमीलाई नै सम्झेर समझे रहा।
भगवानलाई भेट्ने उद्देश्य लिएर एक युवक कसैलाई नभनी एका बिहानै घरबाट निस्के। भगवान धेरै टाढा बस्नुहुन्छ, यात्रा लामो हुनेछ, उनलाई थाहा छ। आफ्नो सुटकेसमा खाजा र पानी राखेर निस्केका थिए उनी। केही घन्टा हिँडेपछि विश्राम गर्न उनी पार्कमा रोकिए। पार्कमा एक वृद्ध महिला माथि उडिरहेका परेवाहरू हेरी बसिरहेकी थिइन्। युवक महिला छेवैमा बसे। सुटकेसबाट खाजा झिकेर खाने लाग्दा ख्याल गरे, ती वृद्ध महिला भोको देखिन्छिन्। अलिकति खाजा महिलालाई दिए। खुसी हुँदै महिलाले लिइन् र मुसुक्क हाँसिन्। युवकलाई महिलाको हाँसो निकै सुन्दर लाग्यो। उनलाई ती महिला मुस्कुराएको पुनः हेर्न पो मन लाग्यो र पिउने पानी दिए। महिला फेरि पनि मुस्कुराइन्। युवक प्रसन्न भए। पुरै दिन दुवै खाँदै र मुस्कुराउँदै बसे, तर एक शब्द बोलेनन्। रात पर्नै लाग्दा युवकले घर फर्किने निर्णय गरे। दुई पाइला हिँडेपछि फर्केर महिलालाई हेरे, अङ्कमाल गरे। महिला मज्जाले मुस्कुराइन्, हात हल्लाउँदै बिदाई गरिन्। युवकले आफ्नो घरको ढोका खोल्दै गर्दा उनकी आमाले उनको अनुहारमा देखिएको हर्ष र प्रसन्नताको कारणका बारेमा सोधिन्। मैले आज भगवानसँग बसेर खाजा खाने मौका पाएँ। आमाले केही बोल्नु अघि युवकले थपे, थाहा छ भगवान यति सुन्दर मुस्कुराउनु हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिएन। त्यति नै बेला उता ती वृद्ध महिला प्रफुल्लित हुँदै आफ्नो घर फर्किन्। उनको अनुहारमा देखिएको शान्तिको बारेमा, उनका छोराले गरेको प्रश्नको जवाफमा उनले भनिन्, मैले आज भगवानसँग बसेर खाजा खाने मौका पाएँ। छोराले केही बोल्नु अघि महिलाले थपिन्, थाहा छ भगवान मैले सोचे भन्दा धेरै तन्नेरी हुनुहुँदो रहेछ।
सहन्छु कष्ट दुई कण माझ झिलिन देउ मलाई तपोवन।
जनता तल पर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ, फेरि कहिल्यै गर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ। जनता तल पर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ, फेरि कहिल्यै गर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ। खोसिन्छ अधिकार सधैँ अधिकार लिनकै लागि, खोसिन्छ अधिकार सधैँ अधिकार लिनकै लागि, अब कोही मर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ, फेरि कहिल्यै गर्नु नपरोस् त्यस्तो आन्दोलन गरौँ। लेनदेन चुक्ता आजै होस् भावी सन्ततिले कुनै, लेनदेन चुक्ता आजै होस् भावी सन्ततिले कुनै, सावा ब्याज भर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। फेरि कहिल्यै गर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। शरणार्थी सुकुम्बासी बनी आफ्नै देशभित्र, शरणार्थी सुकुम्बासी बनी आफ्नै देशभित्र कोही पनि सर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। फेरि कहिल्यै गर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। सत्ताको टुक्रो रोटी फाल्दा निरङ्कुशले लोभ देखाई, सत्ताको टुक्रो रोटी फाल्दा निरङ्कुशले लोभ देखाई, कुकुरको भावमा झर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। जनता तल पर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। फेरि कहिल्यै गर्नु नपरोस्, त्यस्तो आन्दोलन गरौं। रामेछाप नाटिला नौका, गजलकार विश्व बरुको, आगोको विद्रोह गजल संग्रहबाट लिएको। यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुभाषमा। आजको हाम्रो यात्रा रातिको 10 बजेसम्म रहनेछ। परिवर्तनका 5 संक्षिप्त अध्यायले यसो भन्छ। पहिलो अध्याय, म तलतिरको गल्लीमा हिँड्दै थिएँ। गल्ली छेउमा ठुलो खाल्डो रहेछ, म त्यसैमा खसेँ। हरेस खाएँ, सहारा पाइन। हिँड्दा खाल्डोमा खस्नु मेरो गल्ती होइन। निस्किन धेरै समय लाग्यो। दोस्रो अध्याय, अर्को दिन गल्लीमा हिँड्दै थिएँ। बाटो छेउमा ठुलो खाल्डो रहेछ, मैले नदेखे जसो गरेँ। फेरि खस्न पुगेँ, विश्वासै लागेन। म पुनः त्यही पुरानै खाल्डोमा खसेछु। त्यसबाट निस्किन धेरै समय लाग्यो। तेस्रो अध्याय, म पुरानै गल्लीमा हिँड्दै थिएँ। बाटो छेउमा ठुलो खाल्डो रहेछ, मलाई थाहा थियो त्यहाँ खाल्डो छ, र पनि म खसेँ। यहाँ खस्नु मेरो बानी नै बसिसक्यो, तर मेरा आँखा खुलै थिए। मलाई यसपालि थाहा थियो म कहाँ छु भनेर। खस्नु मेरो आफ्नै गल्ती थियो, म तुरुन्तै निस्किएँ। यहाँ तेस्रो अध्यायले आँखा खोल्न मद्दत पुर्याउँछ। उदाहरणका लागि, मेरो 10 प्रेम सम्बन्ध पनि बिग्रियो भने अब कम्तीमा मैले बुझ्नु पर्दछ यसको कारण म नै हुँ। एउटै गल्ती पटक पटक गरिरहने मैले के गरिरहेको छु, र म कसरी यहाँ आइपुगेँ भनेर आफैलाई सोध्नुपर्छ। अरूलाई परिवर्तन गर्नु असम्भव जस्तै छ जति आफैलाई परिवर्तन गर्नु सजिलो छ। चौथो अध्याय, म त्यही पुरानै गल्ली भई हिँडे। गल्ली छेउमा ठुलो खाल्डो रहेछ, म सावधानीपूर्वक खाल्टो छेउबाट हिँडेर गएँ। चौथो अध्याय वास्तवमै जीवनको नयाँ अध्याय हो। मैले जीवनका गल्लीहरूमा भएका खाल्डोबाट बचेर हिँड्न सुरु गरे। पाँचौ अध्याय, मैले पुरानो गल्ली हिँड्नै छोडिदिएँ र म नयाँ गल्ली भएर हिँड्न थालेँ। तर मैले ध्यान दिनुपर्छ, यसमा पनि खाडलहरू हुन सक्छन्। यो प्रक्रिया चक्र जस्तै हो, जसले हामीलाई मनोवैज्ञानिक र आध्यात्मिक पूर्णताको शिखरतिर डोर्याउँदछ। जीवनको खाडलहरूमा खसिरहँदा बिस्तारै हामी पूर्ण हुँदै जान्छौँ, सिक्दै जान्छौँ। गल्ली छेउका खाडलहरू वास्तवमा निमन्त्रणा हुन् हाम्रो आफ्नै विकासका लागि। के तपाईँ यस निमन्त्रणाका लागि खुला हुनुहुन्छ?
भाना के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, भाना के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, मलाई मन छ तिमी सँगै चोखो माया लाउन, चोखो माया लाउन लाई। भन के गर्नु पर्छ तिम्रो साथ पाउन लाई। भए जति देउता सँग माग्नु पर्छ भने पनि, भए जति देउता सँग माग्नु पर्छ भने पनि, भए जति देउता सँग, भए जति देउता सँग। तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई, मलाई मन छ तिमी सँगै चोखो माया लाउनलाई, चोखो माया लाउन। के गर्नु पर्छ तिम्रो साथ पाउनलाई। तर तिमी बाहेक तिमी मेरो सर्वस्व, तर तिमी बाहेक तिमी मेरो सर्वस्व, तर तिमी बाहेक तर तिमी बाहेक।
यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो। कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रम कस्तो लाग्यो, कुनै प्रतिक्रिया भएमा हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। निर्माता रन्सी र यो प्रस्तोता प्रदीप गिरीलाई बिदा दिनुहोस्। शुभरात्रि।
तिम्रो सम्झनामा पलै सम्झाँदै आज तिम्रो सम्झनामा सक्छ भने आइदेऊ जीवनमा। गलती भए माफी देऊ माफी। पछि पीडा भयो धेरै घाउ बस्यो मनमा तिम्रो मायामा तडपे म धेरै हर सुन्ने तामा साँच्छौ भने फर्किदेऊ जीवनमा गल्ती भए माफी देऊ मायामा जाने मायालु रुदैछु आज तिम्रो सम्झनामा सक्षौ भने छाइदेऊ जीवनमा गल्ती भए माफी देऊ मायामा जाने मायालु रुदैछु आज तिम्रो सम्झना I'm not afraid to die.